الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چین کے ناظرین پروگرام اللہ کے دوست میں آپ کو خوش آمدید کہتے ہیں اللہ کریم رب العزت جل وعلا ہم سب کو ایسے اعمال و افعال کرنے کی توفیق عطا فرمائے کہ ہمارا بھی شمار اللہ کے پیارے بندوں میں ہو جائے اللہ کے محبوب بندوں اور دوستوں میں ہو جائے ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان معظم عالی شان گئے اول الناس بی یوم القیامہ اکثرہم علی صلاۃ قیامت کے دن میرے قریب ترین وہ شخص ہوگا جو مجھ پر کثرت سے درود پڑھتا ہو اللہ کریم کثرت سے درود ہم سب کو پڑھنے کی توفیق عطا فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاة و سلام علیک یا سیدی یا رسول اللہ وعلی آلک و اصحابک یا سیدی یا حبیب اللہ مدنی چین کے ناظرین اللہ رب العالمین نے لوگوں کو اپنی عبادت کے لیے پیدا کیا جی ہاں زندگی کا اصل مقصود تاکہ اللہ رب العالمین وہ تمہیں آزمائے وہ لوگوں کو دیکھے کہ کون کہ جس کے اعمال اچھے جس نے اپنے عملوں کے ذریعے اپنے کردار افعال کے ذریعے رب کی عبادت کے ذریعے اپنے آپ کو اس مقام پر پہنچا لیا اور اللہ کی خوشنودی حاصل کرنے میں کامیاب ہو گیا کہ رب تعالیٰ اپنے اس بندے سے راضی ہو جائے اور جن سے اللہ راضی ہو جاتا ہے وہ اللہ کے محبوب بندے ہوتے ہیں وہ اللہ کے دوست اور پیارے بندے ہوتے ہیں اللہ قرآن پاک میں ارشاد فرماتا ہے وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ اور ہم نے جنوں اور انسانوں کو نہیں پیدا کیا مگر عبادت کے لیے ایک اور مقام پر اللہ رب العالمین ارشاد فرماتا ہے الذي خلق الموت والحياة ليبلوكم ايكم احسن عملا کہ وہ رب عز و جل کے جس نے موت اور زندگی کو پیدا کیا ہے تاکہ وہ آزمائے کہ تم میں کس کے عمل اچھے ہیں تم میں اچھے عملوں والا کون ہے اللہ کے پیارے بندے وہ اپنی زندگی کو اپنی زندگی کے انمول ان سانسوں کو اللہ کی خوشنودی اور رضا کے کاموں میں وہ صرف کرتے ہیں شریعت کسی کو یہ حکم نہیں دیتی کہ سارے دنیا کے کام کاج چھوڑ کر آدمی صرف اور صرف اپنا مصلی لگائے اور عبادت کرتا رہے اور اس سے متعلقات جتنے لوگوں کے حقوق اس پر ہوں ان کو ترک کرے اس کے اندر کوتاہی برتے شریعت اس چیز کو خود پسند نہیں فرماتی بلکہ شریعت نے تو بالکل واضح اصول اور ضوابط اور احکامات بیان فرما دیے کہ اللہ رب العالمین کی رضا کے لیے آدمی عبادت کے معاملات وہ بھی ساتھ کرتا رہے اور اپنے دنیاوی معاملات یہ بھی چلاتا رہے دنیا کے ذریعے مال کمانے کے ذریعے روزگار کا کوئی سلسلہ حاصل کرنے کے لیے یہ کوئی شریعت منع نہیں کرتی بلکہ اس کی ترغیب دیتی ہے کہ آدمی دوسروں پر بوجھ نہ بنے بلکہ وہ خود اپنے ہاتھوں سے کمائے محنت کرے اور خود بھی کھائے جس کے خرچ اس پر لازم ہوتے ہیں وہ ان کو بھی کھلائے لیکن ساتھ ساتھ کاروباری معاملات اپنی جاب بزنس ساری معاملات اپنی جگہ اس کے ساتھ ساتھ آدمی اپنے آپ کو اللہ کی عبادت کے لیے بھی ایسا فارغ رکھے اللہ رب العالمین اپنے پیارے بندوں کے اوصاف قرآن پاک میں کئی مقامات پہ کہ وہ راتوں کو کیسے رب کی بندگی کرتے ہیں، کیسے عبادت بجا لاتے ہیں، اللہ نے ان کی تعریف فرمائی ہے اور مقام مدح پہ انہیں ذکر فرمایا ہے، اور وہ خوبصورت ان کے اوصاف قرآن بیان فرماتا ہے. بسم اللہ الرحمن الرحیم. والذین یبیتون لربہم سجدا وقیاما، ارشاد فرمایا، اور وہ جو اپنے رب کے لیے سجدے اور قیام کی حالت میں رات گزارتے ہیں، یہ ہیں اللہ کے بندے، عباد الرحمن انہیں فرمایا گیا ہے. اور علماء نے فرمایا ہے کہ انسان جہاں اپنے روزگار کے معاملات چلاتا ہے، وہیں عبادت کے فرائض کے معاملات پورے تو کرنے ہی کرنے ہیں، لیکن ساتھ ساتھ رات میں بھی کچھ اللہ کی عبادت ضرور کرے، نفلی طور پر یہ عبادت کرے، تاکہ جو کامل ایمان والے ہیں ان کے ساتھ اس کی یہ موافقت پیدا ہو جائے اور وہ اوصاف اس آدمی کے اندر بھی پیدا ہو جائے. ایک اور مقام پہ اللہ رب العالمین ارشاد فرماتا ہے، تتجافى جنوبهم عن المضاجع يدعون ربهم خوفا وطمعا ومما رزقناهم ينفقون، ارشاد فرمایا، اور ان کی کروٹیں ان کی خواب گاہوں سے جدا رہتی ہیں اور وہ ڈرتے اور امید کرتے اپنے رب کو پکارتے ہیں اور ہمارے دیے ہوئے میں سے خیرات کرتے ہیں، اللہ کی راہ میں خرچ کرتے ہیں. یہ ان اللہ کے پیاروں کا یہ وصف بیان کیا گیا ہے کہ وہ بستروں سے اپنے آپ کو الگ کر لیتے ہیں، بستروں سے جدا کر لیتے ہیں، اور پھر ان کی کیفیت کیا ہوتی ہے، رب سے امید بھی ہے اور خوف بھی ہے. یہ وصف جس کے اندر پیدا ہو جائے تو یقیناً وہ کامل ایمان والا مسلمان اور انسان بن جاتا ہے کہ جس کے اندر خشیت الہی یہ بھی غالب ہے اور ساتھ امید ہے، رب کی رحمت پر امید ہے. یاد رکھیں، آج ہمارے ہاں جو زیادہ معاملہ مشہور ہو گیا کہ امید وہ زیادہ خوف نہ ہونے کے برابر یا بالکل ہی نہیں، حالانکہ امید اور خوف کے درمیانی کیفیت میں یہ انسان کو رہنا چاہیے. یہ کامل لوگوں کا یہی طریقہ ہے کہ جب رب کی رحمت کی بات ہوتی تو وہ رب کی رحمت پر بھی بڑے امید والے، یقین اور وثوق والے، اور پھر جب کوئی ڈرنے کی بات آتی، جب کوئی خوف کی یا عذاب نار کی کوئی وعید سنائی جاتی، چاہے وہ حدیث یا قرآن سے، تو پھر وہ کانپ اٹھتے تھے اور وہ اللہ سے ڈرتے ہوئے وہ لرز جاتے تھے، کانپ اٹھتے تھے، اور رب سے ڈرتے ہوئے رب کو وہ پکارا کرتے تھے. ایک اور مقام پہ اللہ رب العالمین اپنے ان پیارے بندوں کا ذکر بھی فرماتا ہے اور ان کے انعامات کو بھی بیان کرتا ہے. ارشاد فرمایا، ان المتقین فی جنات وعیون آخذین ما آتاہم ربهم انہم کانوا قبل ذالک محسنین کانوا قلیلا من اللیل ما یہجعون وبالاسحار ہم یستغفرون. رب عزوجل ارشاد فرماتا ہے، بے شک پرہیزگار لوگ باغوں اور چشموں میں ہوں گے. یہ جنت کے باغ اور جنت کے چشموں کا ذکر یہاں فرمایا ہے، اور ارشاد فرمایا آخذین ما آتاہم ربهم، فرمایا اپنے رب کی عطائیں لیتے ہوئے، بے شک اس سے پہلے نیکیاں کرنے والے تھے، وہ رات کو کم سویا کرتے تھے اور رات کے آخری پہروں میں بخشش مانگتے تھے، سحر کے وقت اللہ کی بارگاہ میں استغفار کرتے. رب عزوجل نے ان کے اس وصف کو بیان فرمایا، وَبِالْأَسْحَارِهُمْ يَسْتَغْفِرُونَ، کہ سحر کے وقت وہ رات کے پچھلے پہر میں اللہ رب العالمین کی بارگاہ میں توبہ کرتے، استغفار کرتے. یعنی وہ عبادتیں کر کے بھی استغفار کی عادت بناتے. اور ایک ہم ہیں کہ عبادت بھی نہیں ہے اور ساتھ ساتھ اللہ کی رحمت سے امیدیں تو بڑی ہیں لیکن وہ خوف والی کیفیت نہیں ہے، وہ صدقے دل سے زبان سے اس طرح کا استغفار جاری نہیں ہوتا ہے. اللہ کے پیارے جو بندے ہیں وہ ڈر اور امید دونوں کی کیفیت کے اندر اپنی زندگیوں کو گزارتے ہیں، اور ایسی امید جو معاذ اللہ کسی کو گناہ کے اندر دھکیل دے، جو معاذ اللہ کسی کو گناہ میں دھکیل دے یہ محمود نہیں ہے، یہ امید اچھی نہیں ہے کہ آدمی کہے رب کی رحمت بہت بڑی اور خود برائی میں پڑے، نہ، یہ رب کو ناراض کرنے والا کام ہے۔ اس کو چاہیے کہ رحمت کی طرف اس وقت نظر نہ کرے، یہ دیکھے اس وقت کہ میں کس طرف قدم بڑھا رہا ہوں، یہ رب کی نافرمانی والا کام ہے، یہ شیطانی کام ہے۔ اور قرآن بیان فرماتا ہے ان الذین اتقوا اذا مسهم طائف من الشیطان تذکروا فاذا هم مبصرون، کہ رب سے ڈرنے والے اللہ کے پیارے بندوں کی حالت اور کیفیت یہ گئے کہ اذا مسهم طائف من الشیطان، کہ جب شیطان کی طرف سے انہیں کوئی کسی چیز کا جھٹکا لگتا ہے، کوئی شیطان کی طرف سے انہیں کوئی چیز پہنچ جاتی ہے، تو پھر وہ شیطانی اس خیالات اور وسوسوں میں نہیں آتے، تذکروا فاذا هم مبصرون، انہیں یاد آ جاتا، ان کی آنکھیں کھل جاتی ہیں کہ ہم اللہ کے بندے ہیں، ہم نے کس طرف قدم اپنا بڑھا دیا۔ لیکن آج یہ شیطان کا ایک بہت بڑا وار ہے، ایک تو اولاً عبادت کرنے نہیں دیتا، اگر عبادت کوئی کر بھی لے یعنی نماز وغیرہ پڑھ لے تو پھر اسے امیدیں دلا دیتا ہے بہت عبادت ہو چکی ہے، اب کوئی دنیا بھی دیکھو، اب کوئی یہ معاملات بھی کرو، اور اسے نافرمانی کی طرف لے کر جاتا ہے، اسے گناہ کے کاموں کی طرف لے کر جاتا ہے۔ یہ شیطانی وار ہیں اور یہ بہت بڑے وار ہیں۔ تو اللہ نے اپنے پیارے بندوں کا جو وصف بیان کیا کہ جب ان کو شیطان کی طرف سے کوئی ٹھیس پہنچتی ہے، کوئی چیز لاحق ہوتی ہے، تو پھر وہ رک جاتے ہیں، انہیں یاد آ جاتا ہے، ان کی آنکھیں کھل جاتی ہیں۔ ہم اپنے اسلاف کی زندگیوں کے واقعات پڑھیں تو اس طرح کے واقعات ہیں، ساری زندگی عبادت کرنے کے باوجود بھی کہتے ہیں کہ گویا کہ کچھ نہ کیا، گویا کہ کچھ نہ کیا، زندگی ایسے ہی بس اتنی جو ہے وہ گزر گئی، گویا کہ ہم اس طریقے سے عبادت نہ کر سکے۔ تو یہ اسلاف کے انداز طریقے، یہ ہمارے رہنمائی اور تربیت کے لیے تھے۔ یاد رکھیں مدرسان کے ناظرین، ہمارے بزرگ دین دن کی بنسبت میں جب نفلی عبادات کرنی ہوتی تو رات کو ترجیح دیتے، اور اللہ نے بھی رات میں عبادت کرنے والوں کے اوصاف بیان کیے اور ان کی تعریف بیان فرمائی ہے۔ اس کی وجہ کیا ہے، اس کی حکمتیں کیا ہے؟ فرمایا کہ علماء کرام واضح فرماتے ہیں کہ دن کی جو عبادات ہیں یعنی جو فرائض ہیں، وہ تو ان الصلاۃ کانت علی المؤمنین کتابا موقوتا، کہ نماز تو مسلمانوں پر، مومنوں پر وقت باندھا فرض ہے، وہ تو اپنے وقت اور مقررہ وقت میں پڑھنی پڑھنی، جو فرائض ہیں، فجر کا وقت ہو یا عشاء ہو یا دن کے دوران کام کے دوران ظہر کا وقت آئے یا عصر و مغرب، وہ تو اپنے وقت میں پڑھنی پڑھنی۔ لیکن فرمایا جب آدمی کام کاج سے فارغ ہو جاتا ہے تو رات میں جب کچھ آرام کر لے اور پھر آرام کے بعد اٹھے، اب وہ اللہ کو جو یاد کرے گا تو اس کے اندر اخلاص، اس کے اندر کسی طرح کا دکھلاوا نہیں، اس میں ہر طرح کا ذہنی سکون ہے، اس میں دل جمعی کے ساتھ وہ عبادت کے اندر مصروف ہو سکتا ہے، اگر اس کا شوق پیدا ہو جائے۔ جی جی، اگر اس کا شوق پیدا ہو جائے۔ ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم خود آپ کے یہ معمولات تھے، اور اللہ رب العالمین نے قرآن پاک میں ارشاد فرمایا یا ایہا المزمل قم اللیل الا قلیلا، اے چادر اوڑھنے والے قم اللیل الا قلیلا، رات کو قیام کرو مگر تھوڑا، نصفہ او انقص منہ قلیلا، آدھا یا اس سے کچھ کم یہ قیام کرو، او زید علیہ یا اس سے کچھ زیادہ کریں۔ یعنی اللہ اپنے پیارے محبوب علیہ السلام سے کس طرح محبت بھرا کلام ارشاد فرما رہا ہے، اور اپنے محبوب کی مرضی پر فرما رہا ہے کہ یہ آپ کی مرضی ہے، آدھی رات کرنا ہے یا آدھی رات سے کم کرنا ہے، یا کبھی زیادہ ہے تو زیادہ کرنا ہے۔ ورتل القرآن ترتیلا، پھر جب قیام ہو تو پھر کیا ہے، قرآن کو اس میں ٹھہر ٹھہر کے، تو اس وقت دل کے اندر وہ ایک سکون والی کیفیت پیدا ہوتی ہے۔ اور جب آدمی تنہائی میں ہو اور رب عز و جل کو یاد کر رہا ہو، हदीस पाक में इरशाद फरमाया कि आदमी तन्हा है, अकेले बैठा हुआ, अपने रब को याद करता है, अल्लाह का जिक्र बजा लाते लाते उसकी आंख में से आंसू निकल आता है। क्यामत के दिन अल्लाह इस आदमी को अपने अर्श का साया अता फरमाएगा। रोना आता है बसा औकात, कुछ कामकाज की परेशानियों से भी इंसान रो तो पड़ता है, दिल भी दुखी हो जाता है। कभी अपनों की तरफ से कुछ ऐसे मामलात पहुंचते हैं कि उस वक्त भी इंसान वो गमगीन हो जाता है, आंसू भी निकल आते हैं। अच्छा चलिए, दुनियावी मामलात में तो बहुत से रोते हैं, दीनी तौर पर भी अगर कोई इज्तिमाई कैफियत हो, किसी की आवाज में ऐसा सोज है, किसी रोने वाले की आवाज को सुनकर खुद भी रोना आ जाता है, अच्छे अमल ही अच्छा अमल है और ये होना चाहिए। रब से दुआ मांगते हुए उस वक्त भी इंसान को रोना आना चाहिए। रोना ना आए तो रोने जैसी शक्ल ही बनाकर रब से दुआ मांगे। ये मामलात अच्छे हैं, चाहे इज्तिमाई तौर पर ये पैदा हो जाते हैं और उसे रोने की कैफियत आ जाती है, लेकिन साथ साथ ये कोशिश हो कि आदमी तन्हाई में भी बैठकर कभी ऐसी अल्लाह को याद करते हुए वो रोए, उसकी आंखों में से आंसू बहे, मां सिर्फ अल्लाह के लिए। इस वक्त इसको कोई देखने वाला नहीं, ये बंद कमरे में बैठा हुआ है और रब को याद करता है और आंखों में से आंसू निकलते गए। ये ऐसा खुशनसीब मुसलमान है जिसकी भले कोई शोहरत ना हो, दीनी तौर पर इसके पास कोई बड़ी कियादत ना हो, इसको कोई जानने वाला ना हो, इसको कोई पहचानने वाला ना हो, ये अपनी नौकरी जॉब मुलाजमत कारोबार बिजनेस ये सब कुछ करने वाला है, लेकिन रब को कैसे मनाता है, रब को याद कैसे करता है, जब लोग सो रहे हैं ये उठकर बैठा हुआ है अल्लाह की याद में और इसकी आंखों में से आंसू निकल आते। फरमाया कि क्यामत के दिन जब ये आएगा अल्लाह अपने अर्श का इसे साया अता फरमाएगा, अल्लाह अपने अर्श का साया अता फरमाएगा। अमल बज़ाहिर छोटा सा है, रब को याद करते हुए, रब का जिक्र करते हुए आंसू निकल आते, लेकिन इसको छोटा ना समझिए, बहुत बड़ा अमल है। अल्लाह रब्बुल आलमीन वो ऐसा रब है, रहम फरमाने वाला, करम फरमाने वाला, रहमान रहीम जिसकी सिफतें हैं। बंदा एक बालिश तो उसकी तरफ आता है, उसकी रहमत एक गज इसकी तरफ बढ़ जाती है, ये चलता है रहमत दौड़ती हुई आती है। पर बंदों में कमी, आने वाले बने रब अज़्ज़ा वजल की रहमतें फिर देखें किस कदर इस पर रहमत ही रहमत होती है। तो रातों के क्याम दिन की बनिस्बत, रातों की इबादत दिन की बदौलत वो ज्यादा दिल जमी वाली होती है, सोज वाली होती है, लेकिन शर्त ये है शौक पैदा हो जाए, शौक पैदा हो जाए तो फिर सब कुछ आसान हो जाता है। इंसान सोचे तो 60 साल भी कोई अगर जिंदगी गुजारता है, जरा गौर करें, एक हिसाब है, चले एक मोटा मोटा हिसाब कर लेते हैं। कुछ इब्तिदाई अगर देखें तो आदमी के 20 साल 15 साल तो ये एक तरह का बचपन और बचपन से जवानी की तरफ इसमें गुजर जाते हैं। फिर अपने जो है वो जॉब और इसके सिलसिले, और फिर आगे जब बढ़ापा आता है तो कई लोग उस वक्त वो मस्जिदों के रुख करते हैं, अब इबादत की तरफ आते हैं, और फिर तो लोग भी उन्हें मशवरा देने लग जाते हैं कि बाबा जी अब तो मस्जिद में बैठा करें, अब तो आप नमाज पढ़ा करें। ये सिर्फ उनके लिए नहीं है, ये हर मुसलमान की ये जिम्मेदारी है। इनको अल्लाह ने पैदा ही इसलिए किया था कि ये इबादत के मामलात हों या दूसरे मामलात हों, ये अमल इनके ऐसे हों कि अपने रब को राजी करने वाले ये बन जाए। अपनी जिंदगियों का हिसाब करें बिलफर्ज, चले हर आदमी सोचे 8 घंटे इंसान आमतौर पे जॉब करता है, काम काज करता है। अच्छा किसी की उम्र 60 साल हो, 60 साल के अंदर अगर ये देखे कि आठ घंटे ये काम करता रहा है, आठ घंटे सोता रहा है, आठ घंटे दिगर काम में मशगूल, दिगर में वक्त गुजार, ये 24 घंटे पूरे इसी तरह हो जाते हैं। तो 60 साल की जिंदगी में अगर आठ घंटे अगर ये निकालें तो एक तरह का इंसान 20 साल तो सोता रहा, 20 साल जॉब करता रहा, आठ घंटे जॉब किए तो 20 साल गोया किसी ने जॉब कर ली, 20 साल सोता रहा, पीछे 20 साल बचे। अब इस 20 साल के अंदर ये अपने मशागिल भी सारे सारे साथ थे और ये कहे कि इसमें मैंने इबादत के मामलात भी साथ चलाए, तो देख ले कि कितने साल उसके इबादत में सर्फ हुए। यानी एक 50-60 साल वाला आदमी अपना एक मोटा हिसाब करना चाहे तो देख ले कितने साल उसके अल्लाह की इबादत में सर्फ हुए और कितने साल उसके दुनियावी मशागिल के अंदर सर्फ। दीन हमें दुनिया कमाने से मना नहीं करता, दीन हमें दुनियावी मशागिल इख्तियार करने से मना नहीं करता। जब तक इंसान अल्लाह और उसके प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम के बताए हुए अहकामात के मुताबिक कमाता रहे, उस माल के हक अदा करता रहे, इसे कोई रुकावट और कोई ममानत इसे नहीं होगी। लेकिन साथ साथ इबादात के मामलात के अंदर कोताही ना आने दे, फराइज पूरे करे और फिर अपने रब को राजी करने के लिए नवाफिल की तरफ आए, और बिलखसूस ये रातों की इबादत आदमी थोड़ी प्रैक्टिस तो करे, कोशिश तो करे कि कभी रात में उठना। हम अपने प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी मुबारका को देखते हैं और हुजूर अलैहिस्सलातु वस्सलाम की बहुत सी ऐसी दुआएं हैं जो रिवायतों में हमें मिलती हैं कि गोया के रात को उठना है, अगर आंख खुल गई तो क्या पढ़ना है, रात को कुछ नवाफिल पढ़े तो उसके बाद क्या पढ़ना है। आप सल्लल्लाहु अलैहि वसल्लम आसमान पे अगर तारे देखते थे तो कौन सी दुआ, आप अगर जो गए वो चांद को देखते तो क्या पढ़ते, अगर कोई आंधी आ जाती तो क्या पढ़ते, बिजली गरजती चमक जाती तो आप क्या पढ़ते, शिद्दत से तूफानी बारिशें आती तो आप क्या पढ़ते, ये दुआएं मांगते थे, दुआएं मांगते थे, ये सब कुछ इबादतें हैं। दुआ इबादत का मकसद उसे क्या गया, अब दुआ मुखल इबादा, ये दुआ जिक्रुल्लाह है, दुआ इबादतें। तो हम देखते हैं प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी मुबारक को कि आप कसरत से दुआ पढ़ने वाले और दुआ मांगने वाले। तो ये क्या है, दुआ जिक्र है, अल्लाह को याद करना है, गोया कि आप हर वक्त यूं अल्लाह की इबादत और जिक्र और याद में रहते हैं। लेकिन साथ साथ प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी उम्मत पर इस कदर शफकत और रहमत फरमाई है कि उम्मती अगर रात के कुछ भी वक्त में इबादत कर लेता है, शब बिदारी के सवाब, ये फजीलतों को बयान कर दिया गया। रिवायत में बयान किया गया कि हजरत उस्मान गनी रदियल्लाहु तआला अन्हु वो फरमाते हैं कि प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने इशा की नमाज बा जमात अदा की उसने आधी रात का क्याम का सवाब पा लिया, और वह जिसने फजर की नमाज बा जमात अदा की उसने गोया के सारी रात इबादत की मिसल है, सारी रात क्याम का सवाब हासिल कर लिया। यानी ये रात इसकी गोया के शब बेदारी के अंदर गुजर गई। ये अपने उम्मतियों के लिए ये बशारतें अता फरमा दी। ये भी इरशाद फरमा हजरत अब्दुल्ला बिन अब्बास रदियल्लाहु ताला अन्हुमा ने फरमाया, जिस किसी ने इशा के बाद दो रकत या इससे ज्यादा नफल पढ़े वो शब बेदारी करने वालों में दाखिल होगा। ये फजीलत यूं हासिल भी हो जाती, लेकिन अगर कोई आदमी रात को बतौर खास, वो चाहे सलातुल लैल हो या तहज्जुद हो, याद रखिए इशा की नमाज पढ़ने के बाद, इशा के फराइज के बाद अगर आदमी सोता है और फिर उठ जाता है तो अब जो नवाफिल पढ़े जाएंगे वो तहज्जुद के नवाफिल हैं, वो तहज्जुद की नमाज की फजीलत उन्हें हासिल होगी। और अगर सोए बगैर रात को वो पढ़ता है तो वो सलातुल लैल है, सलातुल लैल भी कोई कम फजीलत वाली नहीं, उसकी भी बहुत फजीलत है। फराइज के बाद इसका दर्जा सलातुल लैल, ये अफजल तरीन इसे नमाज जो है वो फरमाया गया है। तो अगर आंख लग जाती है, सो जाता है, थोड़ा सा भी सो जाए, लेकिन सोना शर्त है, तहज्जुद की नमाज के लिए इशा के फर्ज पढ़कर ये सोया और फिर उठकर जो नफिल पढ़ेगा वो तहज्जुद की नमाज कराती है। उसके लिए भी दो रकत भी पढ़ लिए तहज्जुद की फजीलत इसे मिल गई, अगरचे बेहतर यह कि ये आठ रकातें वो अदा करे। और आम भी मामूल के अंदर रात को अगर ये कोई भी नवाफिल पढ़ता है, चाहे सोया नहीं है लेकिन नफिल पढ़ता है, तो सलातुल लैल की इन्हें फजीलत वो हासिल हो जाएगी। ये मदनी के नाजरीन ये कुछ मामूलात हैं जो हमें खुद कसदन अपने अंदर पैदा करनी कोशिश करेंगे तो इनशाला इसके अंदर ज्यादा मेहनत नहीं लगेगी, लेकिन फजीलत पे जाएंगे तो बहुत बड़ी बड़ी फजीलतें गए। अल्लाह के प्यारे बंदे वो रातों को उठकर इबादत के मामलात वो किया करते थे। वल्लदीना यबीतून लिरब्बिहिम सुज्जदन व क़ियामा, अल्लाह फरमाता है वो यानी रहमान के वो बंदे जिनकी रातें गुजरती हैं इस हालत में कि वो सजदे में होते हैं और क़ियाम के अंदर होते हैं। रब ताला अपने प्यारे हबीब अलैहिस्सलाम के सदके, अपने महबूब बंदों के सदके, अपने प्यारे वलियों के सदके हमें भी ये तौफीक अता फरमाए और फराइज के साथ साथ नफली तौर पर और रात को बिलखसूस कुछ न कुछ सलातुल लैल हो या तहज्जुद के नवाफिल हो या शब्बेदारी के तौर पर कुछ नवाफिल वो अदा करें, तस्बीहात रब ताला हम सबको पढ़ने की तौफीक अता फरमाए और हमें भी ऐसे वो तमाम आमाल अफाल बजा लाने की तौफीक अता फरमाए कि हमारा भी शुमार अल्लाह के प्यारे बंदों में हो जाए, अल्लाह के दोस्तों में हो जाए। मदनी चैनल देखते रहिए, मदनी चैनल का साथ भी देते रहिए। आमीन बिजाहिन नबीजल अमीन सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। Allah se mila de।